بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والعاقبة للمتقين، والصلاة والسلام على رسوله الكريم وعلى آله وأصحابه أجمعين، أما بعد، دیکھو آج مجلس نمبر 43، اوراد و وظائف کے بارے میں سب باتیں چل رہی تھی، جس طرح جو باتیں ہوئی، استغفار اور معمولات کی ادائیگی، اس سے پہلے جو باتیں ہوئی، اللہ تعالیٰ کا قلب حاصل کرنے کا مختصر راستہ اتباع سنت 41-42 میں، استغفار معمولات 43 میں، وہی فرمایا اوراد اور وظائف جو ہے اس سے مقصود کیا ہے؟ عبدیت ہے، مقصود عبدیت ہے، اوراد اور وظائف سے مقصود اپنی ذات کو مٹانا ہے، بنانا نہیں ہے. جی ہمارے حضرات سے میں نے سنا ہے، دعوت و تبلیغ میں نکلتے تھے، ہدایت دیتے ہوئے، دیکھو دعوت سے مقصود اپنے آپ کو مٹانا ہے، مٹے گا وہی بنتا ہے. بھائی آواز کو بند کر دے. بھائی آواز کو بند کر دے. کون ہے؟ کس کا مائک چالو ہے؟ ٹھیک ہے. حضرت والا نے ارشاد فرمایا، ورد سے جو مقصود اصلی ہے وہ خود مرض میں بھی حاصل ہے، یعنی عبدیت. ورد سے جو مقصود اصلی ہے وہ خود مرض میں بھی حاصل ہے، یعنی عبدیت. بعض اوقات کسی عذر، مثلا بیماری کی وجہ سے، انسان کے معمولات چھوٹ جاتے ہیں، بیماری کی وجہ سے انسان کے معمولات چھوٹ جاتے ہیں. بعض لوگوں کو ان معمولات کے چھوٹ جانے کا صدمہ ہوتا ہے. اگر یہ بات صرف صدمہ کی حد تک ہو تب بھی کوئی مضائقہ نہیں، لیکن بعض اوقات یہ بات بے چینی اور پریشانی کی حد تک پہنچ جاتی ہے. اس کے بارے میں حضرت والا نے فرما رہے ہیں کہ معمولات چھوٹ جانے پر پریشانی ٹھیک نہیں، اس لیے کہ ان سارے ذکر و اذکار، اوراد اور معمولات کا حاصل بندگی اور اظہار عبدیت ہے. لہذا اگر بیماری کی وجہ سے معمولات چھوٹ گئے تو اس بیماری کی حالت میں انسان کے اندر جو شکستگی اور عاجزی آ جاتی ہے، اس شکستگی اور عاجزی کی وجہ سے خود عبدیت پیدا ہو رہی ہے. سب کام میں مشغول ہے. جی خود عبدیت پیدا ہو رہی. سبحان اللہ، کیا بات کہی. دیکھو کیونکہ انسان ویسے ہی ٹوٹا ہوا ہوتا ہے، کوئی پریشانی، کوئی الجھن آ گئی، کوئی نقصان ہو گیا، اب اس کی وجہ سے انسان دماغی اعتبار سے بےچارا پریشان ہوتا ہے. تو فرمایا یہی مقصود جو تھا اوراد و وظائف سے عبدیت تھی، اور عبدیت تو اب بھی مل رہی ہے، عبدیت تو حاصل ہے، اس لیے افسوس نہ کرے. اللہ تبارک تعالیٰ نے جتنی بھی رخصت عطا فرمائی ہے ان سب کا یہی حال ہے. حدیث شریف میں حضور اقدس صلی اللہ علیہ وسلم کا ارشاد ہے، ان اللہ یحب ان تؤتى رخصت کما یحب ان تؤتى عزائمہ، یعنی اللہ تعالیٰ جس طرح عزیمت پر عمل کرنے کو، یعنی مجاہدے پر عمل کرنے کو پسند فرماتے ہیں. عزیمت کہتے ہیں یعنی زبردستی پر عمل کرنے کو پسند فرماتے ہیں، اسی طرح رخصتوں پر بھی عمل کرنے کو پسند فرماتے ہیں. اس لیے کہ عزیمت اللہ جل شانہ کی عظمت کا حق ہے، اور رخصت انسان کی عبدیت کا حق ہے. سبحان اللہ، عزیمت اللہ جل شانوں کی عظمت کا حق ہے اور رخصت انسان کی عبدیت کا حق ہے، اور اوراد و وظائف سے مقصود عبدیت ہے، تو رخصت پر عمل کر لے، رخصت دیا ہوا ہے. عظیمت کا درجہ تو انسان جب آگے جاتا ہے نا، منتہی والے کے لیے ہے، منتہی والے کے لیے رخصت نقصان دیتا ہے، عظیمت اس کو اور اوپر لے جاتا ہے، ترقی دیتا ہے، لیکن مبتدی کے لیے رخصت ہی ترقی دیتا ہے اور عظیمت اس کے لیے مشکل ہو جاتا ہے. جی، تو فرمایا ایک رخصت انسان کی عبدیت کا حق ہے اور بندگی کا اظہار ہے. اللہ جل شانہ کے سامنے انسان کیا بہادری دکھائے گا، بلکہ اللہ تعالی کے سامنے تو شکستگی اور عبدیت اور عاجزی کا اظہار کرنا چاہیے، اور رخصت پر عمل کرنے سے انسان کے اندر عاجزی، عبدیت اور شکستگی کی کیفیت پیدا ہوتی ہے. جی، اور یہ کیفیت انسان کو کہیں سے کہیں پہنچا دیتی ہے. لہذا رخصتوں پر عمل کرنے سے کبھی دل تنگ نہ کرنا چاہیے، سمجھے؟ رخصتوں پر عمل کرنے سے کبھی دل تنگ نہیں کرنا چاہیے. انسان اس بات کا تو اطمینان کر لے کہ آیا رخصت پر عمل کرنے کا موقع ہے یا نہیں، اور اس وقت شرعاً رخصت پر عمل کرنے کی گنجائش ہے یا نہیں. لیکن جب اطمینان ہو جائے کہ شرعی اعتبار سے رخصت پر عمل کرنے کی گنجائش ہے، تو اب رخصت پر عمل کرنے سے دل تنگ نہ کرے، اس موقع پر صدمہ کرنے کی ضرورت نہیں، اللہ تعالیٰ کو یہی پسند ہے. اب مثال کے طور پر بیماری ہے، اب بیماری میں اوراد و وظائف جو تندرستی کے زمانے میں ہوتے تو نہیں ہو رہے، تو اب اس کو کہتے ہیں رخصت ہے، اگر چھوٹ گیا تو اس کو اجازت ہے، تو وہ یعنی گنجائش ہے کہ وہ چھوٹ گیا تو اس کو اجازت ہے، لیکن اس کے چھوٹنے کی وجہ جو اس کو صدمہ ہو رہا ہے نا، اس صدمے پر اللہ تعالیٰ اس کو وہ دے دیتے ہیں، یعنی عبدیت تو دے رہے ہیں. یہ روزہ کس کے لیے رکھ رہے ہو؟ اگر اپنی ذات کے لیے، اپنی خوشی کے لیے روزہ رکھ رہے ہو، اگر اپنا شوق پورا کرنے کے لیے روزہ رکھ رہے ہو اور پھر بیماری کی وجہ سے روزہ چھوٹ جائے، تو ضرور اس بات پر صدمہ کرو کہ بیماری آ گئی، اس کی وجہ سے روزہ چھٹ گیا. لیکن اگر یہ روزہ اللہ کے لیے رکھ رہے ہو اور اللہ تعالیٰ یہ فرما رہے ہیں کہ بیماری میں روزہ چھوڑ دو، بیماری میں روزہ چھوڑ دو، پھر روزہ کا جو مقصود ہے وہ حاصل ہے، تو اس کو رخصت ہے نا، بیماری میں روزہ چھوڑنے کی رخصت ہے. کھا کر وہ مقصود حاصل ہے جو نہ کھانے سے حاصل ہوتا ہے، اس لیے کہ جب اللہ تعالیٰ فرما رہے کہ کھاؤ تو اب کھانا ہی چاہیے، اس لیے کہ دین کی حقیقت اتباع ہے، ماننا ہے. اس اتباع میں دل تنگ کرنے کی ضرورت نہیں، اور یہ روزہ نہ رکھنا بھی بعض حالات میں پسندیدہ ہو جاتا ہے اور بعض حالات میں واجب ہو جاتا ہے. لیکن آپ نے عزم کر رکھا ہے کہ چاہے بیماری آئے، چاہے کچھ ہو جائے، میں تو روزہ رکھوں گا، ہے نا. بعض اس کو کہتے ہیں عزیمت، اس کو کہتے ہیں عزیمت، اور اس کو کہتے ہیں رخصت. یہ سمجھ گیا ابھی عزیمت؟ تو فرمایا میں تو کچھ بھی ہو جائے روزہ تو رکھوں گا. یاد رکھیے، یہ چیز اللہ تعالیٰ کی فرما برداری اور اتباع کے خلاف ہے، بلکہ اللہ تعالیٰ کے سامنے اپنی بہادری دکھانا ہے کہ ہم بڑے بہادر ہیں کہ بیماری میں بھی روزہ رکھ رہے ہیں. بہادری دکھانا، عجیب. ہاں، جہاں آسانی ہو تو آسانی اختیار کر لینا چاہیے، خامخواہ مجاہدہ پر نہیں ڈالنا چاہیے. ہوتے ہیں نا بہت سارے، بہت جذباتی بن جاتے ہیں، تو بس وہ خود بھی مجاہد اور خصوصاً جماعت لے کے چلتے ہیں تو سب کو مجاہدہ کرواتے ہیں. نہیں، ہمیشہ جتنا آسانی ہو سکے ساتھیوں کو اتنا آسانی سے لے کر چلو. تو اس سے کیا ہے، زندگی بھر کام میں لگے رہیں گے، دین سے محبت رہے گی. اور اگر مجاہدہ کروا دیا تو ہمیشہ کے لیے توبہ کر لیں گے کہ دین تو بہت مشکل کام ہے. اس لیے ایسا نہیں ہے، بلکہ اللہ نے جہاں پر گنجائش دی ہے، کون سا فرائض اور واجبات چھوٹ رہے، بس ان کو تھوڑا سا رخصت ہی دے رہے ہیں نا، تو رخصت پر عمل کریں گے تو کل اٹھ کے شوق سے کام کریں گے. खामखा का मुजाहिदा पर लगा दिया, या नहीं करना है, वो नहीं करना है, इतने बजे उठना है, इतने बजे खाना है, इतना यू करना है, यही खाना है, इससे अलावा दूसरा नहीं खाना है, तो ये सारा बहुत मुजाहिदा कर तो लेंगे। फरमाया बहादुरी नहीं दिखानी, कमजोर दिखाना। इसीलिए हदीस शरीफ में हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने एक मौका पर इरशाद फरमाया, लैस मिनल बिर्र सियामु फी सफर, सफर की हालत में रोजा रखना कोई नेकी का काम नहीं। इस सफर से मुराद वो सफर है जिसमें मशक्कत ज्यादा हो, ऐसे सफर में रोजा रखना कोई नेकी का काम नहीं। आजकल के सफर तो आसान हो गए, अब जरा सोचिए, एक तरफ तो रोजा के फवाइद बयान किए जा रहे हैं, उस पर अजर व सवाब बयान किया जा रहा है, और यह ऐलान किया जा रहा है कि रोजा मेरे लिए है, मैं ही उसकी जजा दूंगा। उसी रोजे के बारे में फरमाया कि अब रोजा रखना कोई नेकी नहीं। क्यों? इसलिए कि अब हमारा हुक्म नहीं है, जब हमारा हुक्म नहीं तो अब रोजा रखना कोई फजीलत का काम नहीं, कोई नेकी का काम नहीं। हुक्म पर रखो और हुक्म पर छोड़ो, जैसा वो कहे वो करो। बहरहाल अल्लाह ताला के सामने बहादुरी दिखाना कोई अच्छी बात नहीं। जब अल्लाह ताला ने खुद बीमारी दे दी, खुद उज्र दे दिया, तो उसका हक यह है कि उस वक्त में रुखसत पर अमल करो। मौलाना रूमी रहमतुल्लाह अलैह फरमाते हैं, चूंकि बरमेख्त बीनत बस्ता बाश, चूंकि बरमेख्त बीनत बस्ता बाश, चू कुशायद चाबू को बरजस्ता बाश। यानी जब बांध कर डाल दे, जब बांध कर डाल दे, तो बंदगी का तकाजा है कि बंधे पड़े रहो। चूंकि बरमेख्त बीनत बबंद बस्ता बाश, जब तुम्हें बांध कर रख दिया है तो बंधे पड़े रहो। हाँ, जब वो खोल दे तो फिर खूब दौड़ लगाया करो, डुंगिया लगाओ। चू कुशायद चाबू को बरजस्ता बाश, यानी जब वो खोल दे तो फिर खूब खेलो कूदो। उस वक्त अल्लाह ताला ने तुम्हें रुखसत अता फरमा दी है, उस रुखसत पर अमल करो। लिहाजा रुखसत पर अमल करने से कभी दिल तंग न करो, दिल तंग न करो। इसीलिए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से फरमाया, यस्सिरा वला तुअस्सिरा, आसान करो, मुश्किल मत करो, आसानी दिखाओ, मुश्किलात में मत डालो जितनी आज। इसलिए समझदार मुफ्ती जब उस पर कोई मसला और फतवा आता है तो वो यही देखता है कि कहां से कोई गुंजाइश निकल सकती हो, तो उसके लिए इसको इजाजत देते हैं। हाँ, और जो हर चीज में हराम 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 कर देते हैं ना, तो वो उम्मत नहीं चल पाती इस वक्त की। हाँ, समझदार जो होते हैं, जिनके सामने उम्मत का दर्द है, तो वो लोग हमेशा जब मसला आता है तो ये सोचते हैं कि कहाँ से रुखसत हो सकती है, उसको रुखसत दी जाए, उसके लिए आसानी पैदा कर दी जाए। हुजूर सल्लल्लाहु अलैहि वसल्लम आसानी इख्तियार कर फरमाते थे। बाज लोगों की तबीयत बहुत सख्त होती है, वो सख्ती को इख्तियार करते हैं। हाँ, वो चाहते कि ज्यादा से ज्यादा मशक्कत का काम करें, होते हैं ना बहुत, होते हैं कभी कभी। मैं भी जमातों में जाता हूँ, कोई मुझे कहता, भाई तुम बड़े कवि हो, तुम करो, हमसे तो नहीं हो सकता। हाँ, तो मशक्कत का काम करो, मशक्कत को ढूंढते हैं। हाँ, वो ढूंढेंगे कि कहाँ कहाँ भेज दी, यानी कौन सा मुजाहिदा कर, वहां जाके काम करें। मैं कहा, मांगते क्यों हो, जो मिल जाएगा अल्लाह उसी में हमें आसानी पैदा कर देंगे, मांगोगे तो वो मुश्किल हो जाता है। इसलिए ढूंढते हैं कि वो ये समझते हैं कि इसमें फजीलत ज्यादा है, मशक्कत को इख्तियार करने में समझते हैं कि फजीलत ज्यादा है, इसलिए वो जरा मशक्कत भी ज्यादा करते हैं। हाँ, मुजाहदा ज्यादा करते हैं, सवाब ज्यादा के मिलेगा। ये बात बहुत से बुजुर्गों से भी मनकूल है, इसमें फजीलत ज्यादा, इसमें सवाब ज्यादा है, लिहाजा इनकी शान में कोई ऐसा कलमा नहीं कहना चाहिए जो गुस्ताखी का हो। लेकिन सुन्नत का ये तरीका नहीं, सुन्नत वो है जो हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत बयान फरमाई। यानी जब हुजूर अकदर सल्लल्लाहु अलैहि वसल्लम को दो चीजों के दरमियान इख्तियार दिया जाता, तो आप उनमें से आसान तर, आसान नहीं, जो सबसे ज्यादा आसान होता उसको इख्तियार फरमाते, और ये आसान, हालांकि आप तो सबसे ज्यादा मुजाहिद थे। तो मालूम हुआ, अपने को मत देखो, साथियों को लेकर चलना है। तो वो आसान तर, अब सहाबा भी तो बड़े मुजाहिद थे लेकिन वो जानते थे कि उम्मत को कैसे सिखाना है, तो आसान जो इख्त होता था उसको इख्तियार फरमाते, और ये आसान तर को इख्तियार करना माज अल्लाह आपकी तन आसानी की वजह से नहीं था कि आपको जरा आराम मिलेगा, इसकी वजह से नहीं था, या आप मशक्कत से बचने के लिए ऐसा फरमाते थे नहीं, या दुनियावी राहत और आराम पाने के लिए था नहीं। जाहिर है कि हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम के बारे में इस बात का तस्वुर भी नहीं हो सकता कि आप आसानी पसंद करते हो, आसानी के लिए आसान रास्ता इख्तियार फरमाते थे, बल्कि असल बात यह थी कि आसान रास्ता इख्तियार करने में अब्दियत और बंदगी ज्यादा है। अब्दियत और बंदगी यानी अपने आजिजी दिखाना है ना, मुश्किल को इख्तियार करना गोया एक थोड़ा सा अकड़ दिखाना है कि मैं बहुत मजबूत हूं, और आसान का लिए मैं बहुत कमजोर हूं। जी तो कमजोरी दिखाना है तो अब्दियत है। आज एक दूसरे हम मिलते हैं ना तो अपने आप को थोड़ा बड़ा दिखाते हैं, हालांकि कमजोर दिखाओ तो अब्दियत है, बड़ा दिखाओ तो उसमें खतरा है। तो अब्दियत बनाना है अपने आप को, वो बताओ इस बंदे के इजहार के बंदगी के इजहार अब्दियत और बंदगी ज्यादा है। अल्लाह ताला के सामने बहादुरी नहीं दिखानी बल्कि शिकस्तगी का इजहार करना है कि मैं आजीज बंदा हूं, मैं तो आसान रास्ता इख्तियार करता हूं, ये बंदगी है। इस बंदगी के इजहार के लिए आसान रास्ता इख्तियार फरमाते, अगर मशक्कत वाले रास्ते को इख्तियार फरमाते तो उसका मतलब ये था कि अपनी बहादुरी दिखाते। अब समझ में आ गया, जो लोग मशक्कत इख्तियार करते हैं तो गोया पता नहीं है लेकिन अंदर से होता है कि गोया बहादुरी दिखा रहे हैं। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत क्या थी कि इतने बड़े बहादुर होने के बावजूद, मजबूत होने के बावजूद भी आसान रास्ता इख्तियार करते। जी तो हमारे बड़े भाई थे भाई जकी कैफी मरहूम, अल्लाह ताला उनके दर्जात बुलंद फरमाए, आमीन। बड़े अच्छे शेर कहा करते थे, उनका दीवान भी कैफियत के नाम से छप गया है, कैफियत कैफी से। इस बात को उन्होंने एक शेर में बयान किया, आज लोग उनके शेर को समझते नहीं है। फरमाया इस कद्र भी जब्ते गम अच्छा नहीं, इस कद्र भी जब्ते गम अच्छा नहीं, तोड़ना है हुस्न का पिंदार क्या। पिंदार क्या, तुम हुस्न का पिंदार तोड़ना चाहते हो कि तुम मुझे जितनी भी मशक्कतें दो मैं उसको बर्दाश्त कर लूंगा। इस कदर भी जब्त गम अच्छा नहीं, कि भाई कितना भी दो मैं तो बर्दाश्त कर लूंगा, उसको बर्दाश्त कर लूंगा। अल्लाह अल्लाह ताला के सामने बहादुरी नहीं दिखानी, वहां तो शिकस्तगी पसंद है। शिकस्तगी पसंद है, इसीलिए हम नहीं तोड़ते तो अल्लाह ताला कभी कभी तोड़ते हैं, फिर उसके बाद शिकस्तगी कैसे आती है, दिल टूट टूट जाता है, चूर चूर हो जाता है, तो क्या उसमें अब्दियत जाहिर होती है। अरे टूटते कि नहीं तोड़ते अल्लाह, अरे ऐसे तोड़ते हैं, चूर चूर हो जाते हैं, ऐसा तोड़ते हैं कभी कभी, क्योंकि हम तो टूटते नहीं, हम तो बहादुर दिखाने देते, अल्लाह ताला कभी अल्लाह को देखना होता है ना मेरे बंदे को, तो उस पर हालात डाल के उसको तोड़ दिया। तो अल्लाह ताला को शिकस्तगी बंदगी अब्दियत बहुत पसंद है। एक मरतबा एक बुजुर्ग दूसरे बुजुर्ग की आयादत के लिए गए, वो बुजुर्ग दर्द और तकलीफ में मुबतला थे, उनको जाकर दिखा देखा कि उसी दर्द तकलीफ की हालत में अल्हम्दुलिल्लाह का विर्द कर रहे हैं। जो बुजुर्ग उनकी आयादत के लिए गए थे उन्होंने जाकर कहा कि आपका ये मकाम तो बहुत ऊंचा है कि आप इस हालत में भी शुक्र अदा कर रहे हैं, इन्होंने तो पहले ये बताया, लेकिन एक बात बता दूं कि जब तक तुम अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह का विर्द जारी रखोगे तो सेहत हासिल नहीं होगी। देखा क्या कह रहे हैं कि जब तक तुम अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह कहोगे तो सेहत हासिल नहीं होगी और ये दर्द और तकलीफ दूर नहीं होगी। उन्होंने पूछा कि फिर क्या करूं, उन्होंने फरमाया कि थोड़ा सा हाय हाय करो। जो देख लिया, थोड़ा सा हाय हाय करो और अल्लाह ताला से कहो, या अल्लाह ये तकलीफ दूर फरमा दीजिए, या अल्लाह इस तकलीफ को दूर फरमा दीजिए। हाँ, अपनी बंदगी का इजहार करो ना, वो तो अल्हम्दुलिल्लाह कहना तो जरा अकड़ दिखाना है। तो अल्लाह ताला तो तुम्हें तोड़ रहा है और तुम अल्हम्दुलिल्लाह कह रहे हो, तो और टूटोगे। इसलिए फरमाए तकलीफ दूर फरमा दीजिए, अल्लाह ताला से कहो, अल्लाह मैं बर्दाश्त नहीं कर पाता। अल्लाह से कहने में क्या जाता है, अल्लाह मैं बर्दाश्त नहीं कर पाता, ये हाल हो, बीमारी हो, जिल्लत हो, कुछ भी हो, माल की कमी, अल्लाह मैं बर्दाश्त नहीं कर पाता, मुझे तो अच्छा खासा तो अल्लाह माल दे दे, तेरे खजाने में क्या कमी। तो हर चीज को अल्लाह ताला से शिकस्तगी और बंदगी का इजहार करके मांगे। हजरत अय्यूब अलैहिस्सलाम ने फरमा, अन्नी मस्सनी अज़ुर्र व अंत अरहमुर राहिमीन, बेशक मुझे तकलीफ पहुंची है। देखो नबी कह रहा है कि बेशक मुझे तकलीफ पहुंची और आप सब मेहरबानों से ज्यादा मेहरबान है। यह है सुन्नत, यह है पैगंबराना अमल। जब तकलीफ हो ये कहो कि अल्लाह मुझे ये तकलीफ है, अपनी रहमत से दूर फरमा दीजिए, मुझे ये तकलीफ है, अपनी रहमत से दूर फरमा दीजिए। जो भी हो, जॉब नहीं है तो अल्लाह मुझे ये तकलीफ है, बीमारी है तो अल्लाह मुझे ये तकलीफ है, और कोई परेशानी है तो अल्लाह से कहे मुझे तकलीफ है, दूर फरमा दे। अल्लाह ताला को पुकारो, अपनी तकलीफ उनको बताओ, तकलीफ अल्लाह को बताओ। अल्लाह के अल्लाह जानता है, लेकिन बताने में अब्दियत ज्यादा है। अपनी तकलीफ उनको बताओ और अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह का विर्द करके तुम उनके सामने अपनी बहादुरी जता रहे हो कि मैं कितना ही बीमार हो जाऊं फिर भी हाय हाय नहीं करूंगा। ये ना हो बल्कि अल्लाह ताला के सामने आजिजी का इजहार करो, उसी का नाम बंदगी है। और बंदगी ये भी बहुत ऊंचा मकाम है, याद रखिए, बहुत ऊंचा मकाम है बंदगी का, अब्दियत का। कौन पहुंचा मेराज में, कौन पहुंचा है, अब्द पहुंचा है। सुभान अल्लदी असरा, उसके अंदर है ना अब्दियत का। तो अब मेरा बंदा बंदा अब्दियत जितनी आएगी, तो जितना इंसान के अंदर अब्दियत आएगी वो उतना ही ऊंचा उड़ेगा। ये है अब्दियत, जितनी आएगी ना आला दर्जे की, इतना वो ऊंचाई पर जाएगा। वही हुआ मन तवाज़ा लिल्लाह रफ़ाहुल्लाह, जो अब्दियत इख्तियार करेगा अल्लाह उसको बुलंदी पर ले जाएंगे। तो अब्दियत, और जो अकड़ दिखाएंगे तो वो गोया बलन जा रहा है, जितना वो इंसान ऊपर जाएगा तो फिर अल्लाह उसको नीचे लाएंगे। अकड़ दिखाएंगे तो अल्लाह उसको तोड़ेंगे, और अगर खुद टूटेगा तो अल्लाह उसको बलन करेंगे। तो फरमाया आजिजी इजहार, आजिजी का इजहार करो, उसी का नाम बंदगी है। जब वो ये चाह रहे हैं कि अपनी तकलीफ हमारे सामने बयान करो, तो बयान करने में इजहार अब्दियत और बंदगी है। हाँ, ये बयान शिकवा के तौर पर न हो, शिकवा के तौर पर न हो, शिकायत के तौर पर न हो, बल्कि अपनी आजीजी के इजहार के लिए हो कि अल्लाह मैं तो आजीज बंदा हूं, आप सेहत अता फरमा दीजिए, मैं बर्दाश्त नहीं कर सकता। शिकायत क्या है कि आपने मुझे ही बीमार कर दिया, किसी और को नहीं दिया, ये शिकायत है। ऐसा नहीं है जैसे कभी कभी किसी का औलाद कि इंतकाल हो जाते तो नहीं कहते अल्लाह तूने तो मेरा ही बच्चा ले लिया, अरे बहुत सारे बच्चे थे उसको ले, शिकायत हो जाती, ऐसे अल्फाज नहीं कहे, जाहिलाना बातें। तो अगर हमारे पास कोई हालात आए तो अल्लाह से ऐसा न कहे, अल्लाह से कहे कि अल्लाह तेरी तरफ से आए, मैं उसको बर्दाश्त नहीं कर सकता, मेरे लिए आसानी फरमा। ये क्यों मेरे को ही दिया है, किसी और को नहीं दिया है, मैं तो तुम्हारी नमाज भी पढ़ता हूँ, मैं तो रोजे भी रखता हूँ, फिर भी मेरे पर ये शिकायतें हो जाती। तो गोया एहसान कर रहे हैं ना अल्लाह पर, मुझे बीमार नहीं करना चाहिए, बीमार तो उसको करते जो नमाज में नहीं आते, जो नमाज भी नहीं पढ़ते, और आपने तो मुझे बीमार कर दिया, ये शिकायत होती है। देखो शिकायत इस तरीके से होती है। तो बयान करने में इजहार अब्दियत है। बहरहाल बंदगी का तकाजे है कि आदमी अजीमत पर भी अमल करे और रुख्सत पर भी अमल करे, और रुख्सत पर अमल करते वक्त दिल तंग न करे। और अगर बिलफर्ज तबीई सदमा हो, और तबीई सदमा होता है इसलिए कि एक शख्स सारी उम्र रोजा का पाबंद रहा, अब बीमारी की वजह से रोजा छूट गया, तो रोजा के छूटने पर सदमा तो होगा, हम जाहिर बात तभी सदमा को कहते हैं होगा। ये सदमा बुरा नहीं बल्कि सदमा पर और अजर व सवाब होगा इंशा अल्लाह। लेकिन इस रुख्सत पर अमल करने में दिल तंग न करे, उसका नाम अब्दियत और बंदगी है। अल्लाह अकबर, क्या अब्दियत बताए। देखो आज के सबक में है ना, अब्दियत अब्दियत है। बिल्कुल नीचा बनना, आजीजी, अल्लाह के सामने आजीजी दिखाओ। इंसान का आला तरीन मकाम, याद रखिए, इंसान का आला तरीन मकाम, जिससे आला मकाम इंसान के लिए कोई और नहीं हो सकता। देखो आला मकाम इंसान के लिए कोई और नहीं हो सकता, वो अब्दियत का मकाम है। बताया ना, वो मकाम बहुत ऊंचाई पर ले जाता। अल्लाह ताला की बंदगी का मकाम है, अल्लाह ताला की बंदगी का मकाम है, उससे ऊंचा कोई मकाम नहीं। ये बहुत ऊंचा मकाम है, लेकिन उस ऊपर जाने के लिए बहुत नीचा बनना पड़ता है। अल्लाह ताला ने कुरान करीम में हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम के बेशुमार सिफत बयान फरमाए, कुन तो इन्ना अरसलनाक शाहिदं व मुबशिरं व नदीरा व दाइयन इलल्लाहि बिइज्निही व सिराजं मुनीरा। इन्ना अरसलनाक शाहिदं व मुबशिरं व नदीरा। وداعيا إلى الله بإذنه وسراجا منيرا. اے نبی علیہ السلام، ہم نے بے شک آپ کو اس شان کا رسول بنا کر بھیجا ہے۔ اے نبی علیہ السلام، ہم نے بے شک آپ کو اس شان کا رسول بنا کر بھیجا ہے کہ آپ گواہ ہوں گے और आप बशारत देने वाले हैं और डराने वाले हैं और अल्लाह ताला की तरफ उसके हुक्म से बुलाने वाले हैं। बशारत देने वाले, डराने वाले और अल्लाह ताला की तरफ उसके हुक्म से बुलाने वाले हैं, और आप एक रोशन चिराग हैं, सिराजो मुनीरा, और साफ बनो। देखिए इस आयत में अल्लाह ताला ने आपकी कैसी कैसी सिफतें बयान फरमाई जी, कैसी कैसी सिफत बयान फरमाए और कैसे कैसे अंदाज से सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के मकाम को ताबीर फरमाया। लेकिन कुरान करीम में जहां मेराज का जिक्र फरमाया, देखो ये सब जगह पर तो क्या फरमाया, शाहिदों मुबशिरों व नदीरा व दाइयन, सब कुछ फरमाया। लेकिन जहां मेराज का, क्योंकि सबसे ऊंचा मकाम तो मेराज का था ना, तो फरमाया जहां मेराज का मकाम आया, जिक्र आया, तो फरमाया हमने हमने उनको अपने पास बुलाया और ऊंचे मकामात की सैर कराई। वहां पर जो लफ्ज बयान फरमाया वो ये था, सुभान अल्लज़ी असरा बि अब्दिही लैलम मिनल मस्जिदिल हराम। बि अब्दिही का लफ्ज लाए, यानी पाक है वो जात जो अपने बंदे को ले गई रात के वक्त मस्जिद हराम से। इस मौका पर न शाहिदन का लफ्ज बयान फरमाया, न मुबशिरन खुशखबरी देने वाले का, न दायन का, न सिराजन का, न मुनीर का लफ्ज बयान फरमाया, बल्कि यहां सिर्फ एक लफ्ज अब्द को बयान फरमाया, यानी अल्लाह ताला अपने बंदे को ले गया। इससे मालूम हुआ कि इंसान के लिए सबसे ऊंचा मकाम अब्दियत का मकाम है। देखा मकामात जो होते हैं ना, मकामात, तो मकामात में सबसे ऊंचा मकाम अब्दियत का आता है, जो 35 सबक पार कर जाते हैं उसके बाद अब्दियत का मकाम मिलता है। बहुत ऊंचा मकाम है। अल्लाह ताला के सामने अपनी बंदगी, अपनी शिकस्तगी और अपनी आजीजी के इजहार का मकाम है जी। देखने में तो क्या है, तो बहुत आसान है, ये भी एक मकाम है, दर्जा तय करते करते मिलता है। और अब सुनो आगे, अल्लाह ताला कहाँ होते हैं, اللہ تعالیٰ کو ڈھونڈنا ہو نا تو کہاں جاؤ؟ تو فرمایا اللہ تعالیٰ ٹوٹے ہوئے دلوں کے ساتھ ہوتے ہیں. سبحان اللہ. اللہ تعالیٰ کہاں ہوتے ہیں؟ ٹوٹے ہوئے دلوں کے ساتھ ہوتے ہیں. اگر ہم سوال کریں اللہ تعالیٰ کہاں ہوتے ہیں؟ کوئی کہتا مسجد میں ہوتا ہے. بچوں سے پوچھو اللہ کدھر ہوتے تو بولے اوپر ہے. تو میں نے کہا نیچے نہیں ہے؟ بولے نہیں. تو خیر اللہ تعالیٰ کہاں ہوتے ہیں؟ ٹوٹے ہوئے دلوں کے ساتھ ہوتے ہیں. اسی وجہ سے فرمایا گیا ان اللہ مع المنکسرت القلوبہم, یعنی اللہ تعالیٰ ٹوٹے ہوئے دلوں کے ساتھ ہوتے ہیں. اب جس کا دل ٹوٹا ہوا ہو تو اس کو تو خوش ہونا چاہیے کہ اللہ میرے ساتھ ہے. مثلا بیماری کی وجہ سے روزہ چھوٹ گیا اور روزہ چھوٹ جانے کی صدمے کی وجہ سے دل ٹوٹا ہے اور دل شکستہ ہوا, اللہ تعالیٰ اس دل شکستگی کے ساتھ ہوتے ہیں اور ٹوٹے ہوئے دل کو نواز دیتے ہیں. یہ دل کا ٹوٹنا چاہے صدموں سے ہو, چاہے غموں سے ہو, چاہے فکروں کی وجہ سے ہو, یا خوف خدا سے ہو, یا فکر آخرت سے ہو, کسی طرح سے بھی ہو, جب دل ٹوٹتا ہے تو وہ اللہ تعالیٰ کی رحمتوں کا مرید بنتا ہے. مورید یعنی اترنے کی جگہ بنتا ہے. اللہ تعالیٰ کہاں اترتے ہیں؟ ٹوٹے ہوئے دلوں میں اترتے ہیں. اللہ اکبر. ٹوٹے ہوئے گھر میں کوئی نہیں آتا, لیکن اللہ تعالیٰ ٹوٹے ہوئے دلوں میں آتے ہیں. آج دیکھو سارے انسانوں کو دیکھو کہ جس کا دل ٹوٹا ہوا ہوگا ہر ایک اس سے دور بھاگے گا. دیکھنا غریب مسکین بیچارہ ہے, اس کا دل ٹوٹا ہوا ہے. کسی پر کوئی حالات آئے, اس کا دل ٹوٹا ہوا ہے. کسی سے کوئی گناہ ہو گیا, بیچارہ اس سے دل ٹوٹا ہوا ہے. تو آج لوگ اس سے تو نفرت کرتے, اس سے دور بھاگتے ہیں, لیکن اللہ تعالیٰ فرماتے میں اس بندے کے ساتھ ہوتا ہوں. تو ہمیں کیا کرنا چاہیے؟ تو ہمیں بھی محبت ایسے لوگوں سے کرنی چاہیے جن کے دل ٹوٹے ہوئے ہیں. چاہے کہیں حالات کی وجہ سے, کہیں مال کی کمی کی وجہ سے, کہیں اولاد کے انتقال کی وجہ سے, کہیں کسی اور صدمے کی وجہ سے, تو ایسوں کے پاس جانا. جس لیے بیمار کی عیادت بتائی, مسکینوں کے ساتھ بیٹھنے کو بتایا, مریض کی عیادت بتائی, اور کسی کی غمخواری, کسی پر کوئی غم آ گیا, تو فرمایا اللہ تعالیٰ وہاں ہوتے ہیں. اس لیے ہمیں حکم دیا تو مجھے وہاں ڈھونڈو. اس لیے بیمار کی جب عیادت کے لیے جاؤ نا ہسپتالوں میں, گھر میں, تو میں تو اکثر کہتا ہوں کہ بھائی دیکھو میں تو اللہ کو لینے کے لیے آیا ہوں آپ کے پاس. ارے بولے میرے پاس اللہ؟ میں نے کہا ہاں آپ کے پاس اللہ ہے. ارے وہ بھی مریض بیچارہ حیران ہو جاتا ہے, میرے پاس اللہ ہے؟ میں نے کہا ہاں حدیث پاک میں آیا ہے. کہ میں مجھے ڈھونڈنا ہو تو خالی مسجدیں نہیں ہیں, وہاں پر بھی میں ملوں گا, اور جو بیمار ہے اس کے پاس بھی میں ملوں گا. اس لیے ہم تو آپ کے پاس آئے ہیں اللہ کو لینے کے لیے. تو دیکھو آپ کا تو کتنا اونچا مقام ہے, آپ کے پاس کوئی نہیں ہے لیکن اللہ ضرور ہے. اب بیچارہ بیمار بھی خوش ہو جاتا ہے, ارے واہ کہ تم نے تو کتنی اچھی بات بتا دی. پہلے یہی کہتا ہوں, پھر اس کے بعد میں نے کہا بھائی دیکھو اللہ تمہارے ساتھ, بالکل غم نہ کرو. تم نے سوچ رہے ہوں گے کہ اللہ نے مجھے بیمار کر دیا, اللہ مجھ سے ناراض ہو گیا ہے اس لیے بیمار کیا. نہیں, ایسی بات بالکل نہیں. اللہ ہی بیمار کرتا ہے اور اللہ ہی ساتھ میں بھی رہتا ہے. ہاں اس بیماری کے اندر صبر کریں گے تو اللہ ساتھ ہوگا. نمازوں کا اہتمام کرے, اللہ کا ذکر کرے, تو اللہ تعالیٰ ساتھ میں ہی ہے. تو دیکھو کتنا بیمار خوش ہو جاتا ہے. تو اللہ تعالیٰ کہاں ہوتے ہیں؟ ٹوٹے ہوئے دلوں کے پاس. تو فرمایا دل پر جو دن رات چوٹیں پڑتی رہتی ہے نا, کہ کبھی کوئی تکلیف آ گئی, کبھی کوئی صدمہ آ گیا, کبھی کوئی پریشانی آ گئی, یہ دل کو توڑا جا رہا ہے. کیا کیا جا رہا ہے؟ آئے ہائے یہ توڑنا بہت پسند نہیں. یہ دل کو توڑا جا رہا ہے. کیوں توڑا جا رہا ہے؟ اس لیے توڑا جا رہا ہے کہ اس دل کو اپنی رحمتوں کا, اپنے فضل و کرم کا مورید بنانا ہے, اترنے کی جگہ. تو بچا بچا کے نہ رکھ اسے, کہ یہ آئینہ ہے وہ آئینہ, جو شکستہ ہو تو عزیز تر ہے نگاہ آئینہ ساز میں. شکستہ ہو تو عزیز تر ہے نگاہ آئینہ ساز میں. تو بچا بچا کے نہ رکھ اسے, کہ یہ آئینہ ہے وہ آئینہ جو شکستہ ہو تو عزیز تر ہے نگاہ آئینہ ساز میں، یہ دل جتنا ٹوٹے گا اتنا ہی اس کے بنانے والے کی نگاہ میں عزیز ہوگا. صلی اللہ دلوں کو توڑتے ہیں اور ہم دلوں کو سنبھالتے ہیں کہ ٹوٹنے نہ پائے. ہم دلوں کو کیا سمجھ کہ ٹوٹنے نہ پائے. ہاں تو پھر اللہ تعالیٰ توڑتے ہیں، ایک پتھر مار دیتے ہیں نا. ہاں کہیں بیماری کا آ گیا تو کہیں حالات کا آ گیا، کہیں کسی کی ڈانٹ آ گئی، کسی کسی کہاں سے آ گیا، تو بس دل ٹوٹ ٹوٹ کے چور ہو جاتا ہے. عجیب، ہر انسان دل کو، ارے بولے نہیں کسی کو دل نہیں توڑنا ہے نا، تو سنبھال سنبھال کے رکھتے ہیں. پھر کیا کرتے اللہ تعالیٰ دل کو توڑ کر پھر اور کچھ بناتے ہیں نا. ہمارے حضرت ڈاکٹر عبدالحی صاحب رحمۃ اللہ علیہ ایک شعر سنایا کرتے تھے، حضرت والا کو شعر بھی بہت منتخب یاد تھے. فرماتے تھے کہ جب اللہ تعالیٰ کسی کے دل کو توڑتے ہیں نا تو در حقیقت اس شخص کو کہیں کہیں بلندیوں تک پہنچانا مقصود ہوتا ہے. اللہ اکبر، دیکھا وہ توڑتے ایسے نہیں ہیں، اس کو اس جگہ پر جہاں پر وہ ہے نا، اب وہاں سے وہ ہٹتا نہیں، اس کو ہٹانا ہے، اس کے دلوں کو توڑ کر اللہ اس کو اوپر لے جاتے ہیں. سبحان اللہ، کیا بات ہوئی جی. تو فرمایا اس کو اللہ تعالیٰ اس کو کہیں بلندیوں پر پہنچانا مقصود ہے. یہ صدمے، یہ غم، یہ افکار جو انسان پر آتے ہیں، یہ مجاہدہ استراری ہوتا ہے، اور مجاہدہ استراری انسان کی اتنی تیزی سے ترقی کراتا ہے کہ عام حالات میں اتنی تیزی سے ترقی نہیں ہو سکتی. مجاہدہ استراری. یہ کہہ کے، اس پر ایک شعر سناتے تھے، یہ کہہ کے کاسے ساز نے پیالہ پٹک دیا. یہ کہہ کے کاسے ساز، یعنی پیالہ بنانے والے نے پیالہ پٹک دیا، اب اور کچھ بنائیں گے اس کو بگاڑ کے. اللہ، جب یہ دل ٹوٹ کر بنتا ہے نا، جب یہ دل ٹوٹ کر بنتا ہے تو کچھ اور ہی بنتا ہے. اس وقت وہ دل اللہ تعالی کی تجلیات کا، اس کی رحمتوں کا مرید بنتا ہے. مرید، اللہ اکبر، یعنی اس کی جگہ، رحمتوں کی اترنے کی جگہ بن جاتی ہے. ہمارے حضرت ڈاکٹر عبدالحی صاحب رحمت اللہ علیہ غزل کا ایک شعر سنایا کرتے تھے، فرماتے تھے شعر تو غزل کا ہے لیکن اس میں یہی مضمون آیا ہے. فرمایا بتانے ماہو وش اجڑی ہوئی منزل میں رہتے ہیں، بتانے ماہو وش اجڑی ہوئی منزل میں رہتے ہیں، جسے برباد کرتے ہیں اسی کے دل میں رہتے ہیں، جسے برباد کرتے ہیں اسی کے دل میں رہتے ہیں، بتانے ماہو وش. کیا یعنی اللہ تعالیٰ اس ٹوٹے ہوئے دل میں اپنی تجلی فرماتے ہیں، اس ٹوٹے ہوئے دل میں اپنی تجلی فرماتے ہیں. اس لیے ان صدموں سے، ان غموں سے، اور جو آنسو گر رہے ہیں، غموں سے، صدموں سے جو آنسو گر رہے ہیں، ان سے ڈرو نہیں، ان سے ڈرو نہیں. یہ دل جو ٹوٹ رہا ہے، یہ آہیں جو نکل رہی ہے، ان سے گھبراؤ نہیں. اگر دل میں اللہ جل جلالہ پر ایمان ہے اور اللہ تعالی کی تصدیق دل میں ہے تو سب آہے، سب کراہے تمہیں کہیں سے کہیں پہنچا رہی ہے، کہیں پہنچا رہی ہے. تو سب آہے، آہ کرنا، پریشان ہونا اور دل کا ٹوٹنا، یہ تمہیں کہیں سے کہیں اڑا رہی ہے. اللہ اکبر. جو ہم اعمال سے نہیں پہنچ سکتے، اللہ دلوں کو توڑ کر پہنچا دیتے ہیں. بس کیا کرنا ہے، صرف صبر کر لینے کا، شکایتیں نہیں. وہ فرمایا نا، اے اللہ میں تو کمزور ہوں، شکایت نہیں کرنا. اے اللہ میں تو کمزور ہوں، تو مجھے میں اس کو برداشت نہیں کر سکتا، تو اس کو عافیت کے ساتھ بدل دے، میری ذلت کو عزت سے بدل دے، میری تنگی کو وسعت سے بدل دے، میری کمزوری کو قوت سے بدل دے. یہ کہہ سکتا اللہ. وادی عشق بسے دور و دراز است ولے، وادی عشق بسے دور و دراز است ولے، تیشود جادے صد سالہ بآہے گاہے، تیشود جادے صد سالہ بآہے گاہے، یعنی وادی عشق اگرچہ بہت دور ہے، عشق بہت دور ہے، لیکن بعض اوقات 100 سال کا راستہ ایک آہ میں طے ہو جاتا ہے۔ طے شد جادے صد سالہ، 100 سال کا راستہ بآہے گاہے، ہے نا، آہے اور کراہے، یہ تمہیں کہاں سے کہاں پہنچا دے گی، یہ 100 سال کا راستہ طے کرا دیتی ہے۔ اس لیے اپنے اندر شکستگی پیدا کرو، بندگی پیدا کرو، عاجزی پیدا کرو، اسی کے ذریعے اللہ تعالیٰ کا قرب حاصل ہو جائے گا اور منزل تک پہنچ جاؤ گے۔ اللہ تعالیٰ ہم سب کے اندر یہ عاجزی اور شکستگی پیدا فرما دے، آمین آمین۔ وآخر دعوانا الحمد لله رب العالمين، الله أكبر، تھوڑی دیر مراقبہ کر لے، آنکھوں کو بند کر لے، گردن کو جھکا لے اور تصور کرے کہ اللہ کی رحمت آ رہی ہے، میرے دل میں سما رہی ہے، میرے دل سے ظلمت و سیاہی دور ہو رہی ہے، میرا دل کہہ رہا ہے اللہ 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 اللہ